नमस्कार, उज्यालो 90 नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेकमा प्राविधिक साथी उदय घिमिरेसँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको आजको श्रृंखलामा पनि हामी सुबिन भट्टराईको उपन्यास समरलभको वाचन लिएर आएका छौं। शुक्रबारको श्रृंखलामा विगत सात श्रृंखलादेखि हामी सुबिन भट्टराईको उपन्यास समरलभको वाचन सुनिरहेका छौं। समरलभको वाचनमा सातौं श्रृंखलासम्म वाचन गर्दा गएको साता साया फेरि नर्वे फर्कने भएकी छिन्। साया र अतीतको बिहा भइसकेको छ। अब के हुन्छ अगाडि सुनौ श्रृंखला 8 पृष्ठ 167। बितेका 8 दिन मस्तिष्कमा फनफनी घुमिरहेका थिए। यस्तै सम्झिँदा मात्र पनि मिठो लाग्ने, तर यादहरू भनेका ट्राङ्कुलाइजर जस्तै रहेछन्, सम्झिउन्जेल नसा जस्तै, सम्झिन छाडेपछि छटपटी मात्रै। जब जब अगाडि तेर्सिएको सायासितको बिछोड हुने पलको कल्पना हुन्थ्यो अनि आफ्नो विगतको स्मरण गरिरहेको अवस्थाबाट म भर्खरै दुर्व्यसनको शिकार भएको युवकले लागू औषध नपाउँदाको छटपटी जस्तै स्थितिमा उत्तिन्थे। साला सबभन्दा नराम्रो लत त यादहरू नै रहेछन् अनि प्रेमिका यी पनि त लतै हुन्। पाउँदा चरम आनन्द, नपाउँदा छटपटी, बेचैनी, डिप्रेसन आदि आदि। तर एउटा फरक छ, कोही लत छाड्नै सक्दैनन् त्यसैले एउटा व्यसन नपाए अर्को खोज्छन्। कोही त्यही एउटैप्रति यति आसक्त हुन्छन् कि त्यो नपाए जीवन त्याग्छन्। अनि मेरो व्यसन कुन कोटीको हो त्यो सायद समयले बताउला। दिल्ली एयरपोर्टमा उसित अन्तिम विदाई हुँदै थियो। अपरेसन थिएटरमा लगिएको बिरामीलाई बेहोसीको इन्जेक्सन दिने बेलामा चाहिँ आत्तिएको थिएँ म। मेरो प्यारो वस्तुमाबाट छुट्टिँदै थियो, मेरो शरीरको कुनै अङ्ग काटिँदैछ जस्तो भइरहेको थियो मलाई। छुट्टिने बेला उसले मलाई एकपल्ट अङ्कमाल गरी एकपल्ट एकदमै भावुक आँखाले मलाई ध्यानसँग हेरेर कानमा सुटुक्क भने, मिस यु। त्यसपछि निलो सुटकेस गुडाउँदै मबाट छुट्टिएर केही अघि बढी र आफ्नो दाहिने हात आँखाको भागतिर लगी। उसको आँखामा सायद आँसु आएका थिए। मेरो आँखा पनि रसाए, रोक्दा रोक्दै पनि, बल गर्दा गर्दै पनि आँखाको ढोकाबाट सलल्ल निस्केर भाग्न सफल भई छाडे आँसुका ढिक्काहरू। ऊ ओस्लो पुगिसकेपछि हामी बीच झन् बाक्लो कन्ट्याक्ट भइरह्यो, धन्य फेसबुक र स्काइप। टाढा भए पनि नजिक हुनुको आवाज दिलाइरहन्थे। ऊ बेला बेला मेरो फेसबुकको इनबक्समा मेसेज छाडिराख्थे, मेरो अनलाइन आउने समयबारे सोद्धै। समय अलिक राम्ररी नमिल्ने, अफिस छुटेर म कोठा आइपुग्दा उसको क्लास चलिरहेको हुन्थ्यो। म सुत्ने बेला या सुतिसकेपछि मात्र उसलाई अलिक फुर्सद मिल्ने, तर जे जति सम्भव थियो त्यसै अनुसार हामी अनलाइन भेटिरहन्थ्यौं। कहिलेकाहीँ ऊ फोनै पनि गर्थे, भन्थे आज तिम्रो आवाज सुन्न मन लाग्यो। रमाइलो लाग्थ्यो जब जब ऊ मलाई प्रेम दर्शाउँथे। म हर्षले विभोर हुन्थे, मन यसै फुरुङ्ग हुन्थ्यो। कोही त छ जो मलाई प्रेम गर्छ, जो मेरो ख्याल गर्छ, मलाई मेरो अस्तित्वको चेतना दिलाउने कोही त छ। जति पुरानो हुँदै गएको भए पनि उसले हरेक पल्ट दर्शाएको प्रेम मलाई एकदमै नौलो लाग्थ्यो, विशिष्ट लाग्थ्यो। मेरो लागि ऊ कहिल्यै पुरानी भएन। 2.5-3 वर्षको सङ्गतमा ऊ मेरो आँखामा उस्तै नौली लाग्थे, कहिल्यै थोत्री नौली जस्तो लाग्थ्यो। रक्सी जति पुरानो भयो त्यति धेरै राम्रो रे, सायद धेरै लाग्छ भनेर होला। यदि यो साँचो हो भने ऊ पनि मेरो लागि पुरानो रक्सी जस्तै छ। जति पुरानी हुँदै गइरहेकी थिए त्यति नै लाग्ने भएकी थिए। लाग्ने नसा नबनाउ, माया लाग्ने। ऊ बेला बेला मेरा अफिसका सम्पूर्ण स्टाफका हालचाल सोध्थे, सबैसित परिचित जो भइसकेकी थिए। एक दिन त उसले मसित सुस्मिताको मात्र हालचाल सोधे। उसको मात्र हालचाल किन नि, मैले सोधेको थिएँ, राम्री छ नि त, तिम्रो अगाडि सबै फिक्का साया भो नफुर्क्याऊ। सत्य, म नहुन्जेल सुस्मिताले काम चलाऊ अब, यो सबै फेसबुकको च्याट थियो। यो टाइप गरिसकेपछि तुरुन्तै 5 सेकेन्ड भित्रमै उसले हि भनेर टाइप गरेर पठाइसकेकी थिए। उसलाई टाइप गर्दा नलागेको अर्ड बरु मलाई लागिसकेको थियो। लेखेँ, के भनेको यस्तो, किडिङ यार। यसपछि हाँसोको स्माइली आयो। धेरै पछिसम्म उसका फेसबुक स्ट्याटसहरू घुमाउरो पारामा म प्रतिको प्रेम दर्शाउने खालका थिए। म उल्लुले यी सब कुरा सिधा सिधा त के बुझ्थे, जब अनलाइन कुरा हुन्थ्यो ऊ आफै भन्थे, मेरो स्ट्याटस हेर डियर, तिम्रो लागि हो। म उसको स्ट्याटस हेरेर मात्र बुझ्थेँ, लाइक कमेन्ट आदि हान्थेँ। अर्थात् धेरै के हुन्थ्यो भने नबुझेकै अवस्थामा पहिले लाइक हानिसकेको हुन्थे, उसले थप बुझाइसकेपछि कमेन्ट हान्नु पनि कर्तव्य हुन जान्थ्यो। कमेन्ट पनि सिधा सिधा हान्न नमिल्ने, उसको स्ट्याटस जस्तै कमेन्ट पनि मैले घुमाउरो हान्नुपर्ने। उसैको उर्दी प्रेम सम्बन्धी उसका घुमाउरा स्ट्याटसमा मैले मस्किँदै ल बधाई छ वा को होला त्यो भाग्यमानी आदि पाराको कमेन्ट हान्नुपर्ने। कुनै दिन के नै बिते चाहिँ स्काइपमा आउन मन थिए, के पर्यो त्यस्तो, स्काइप खुल्ना साथ म सोध्थेँ, तिमीलाई हेर्नमा त मन लागेको हो कि। मेरो आवाज सुन्न मन लाग्दा ऊ फोन गर्थे, कुरा गर्न मन लाग्दा फेसबुक थियो, हेर्न मन लागे स्काइप थियो, तर साला छुन पनि नपाइने, केही भए पनि हुने। एक दिन एउटा सिरियस कुरा भयो, हाई हेलो पश्चात कुनै भूमिका नबाँधी भनी मैले बाबासँग तिम्रो कुरा गरेँ। के कुरा, लोसे पाराले च्याट गरिरहेको म एकाएक पम्प हालिएको ट्युब झैं टाइट हुन पुगे। तिम्रो र मेरो सम्बन्धबारे उसले लेखी, बिहाको कुरा, मेरो टाइटनेस कायम नै थियो। होइन त्यो त, उसले भने, त्यो त कहाँ भन्नु नि, अहिले बाबा कन्भिन्स हुनुभयो भने फेरि धुमधामसित बिहा गर्छौँ हामी। उसको यो कुराले म पूरै निराश भएँ, मेरो टाइटनेसमा हेभी पञ्चर भएको थियो, विशेष उसको बुबा कन्भिन्स हुनुभयो भन्ने अलिक अनिश्चितताको कुहिरोभित्र हुल्ने खालको थियो। अर्थात् यदि कन्भिन्स नभए के त, पुरानै बिहाले काम चलाउँदा भन्ने खालको अभिव्यक्ति चाहन्थे उसबाट, तर त्यो आएन। मैले सोद्धा पनि आएन, बाबा कन्भिन्स हुनुभएन भने के त साया, सोधेँ, पहिला बाबालाई भेट न। बिदा हुने बेलामा मलाई उसको बाको मोबाइल नम्बर दिलाए, मैले त्यो सेभ गरेँ दयामान साकीको नाउँमा। फेरि अर्को बिदा लिनुपर्ने छाँटकाँड देखियो, कुन मुख लिएर मधुसूदनका अगाडि परौँ, फेरि के भनेर कुन शीर्षकमा बिदा माग्ने। पिरोलिरहेको थिएँ, क्यालेन्डर हेरेँ, बिहिबारको दिन थियो, शुक्रबार अफिसबाट अलिक चाँडै निक्लन पाए समस्याको समाधान हुने। शनिबार पुगेर त्यसै नाइटमा फर्केदेखि आइतबारलाई अफिस भ्याइन्थ्यो, धन्य बारले साथ दिएको थियो, साथ नदिएकै भए पनि सायाका बा छुट्टी लिएर भए पनि जानुपर्थ्यो आफ्नै लागि त। शनिबार बिहान 8 बजेतिर काठमाडौँ पुगे, मध्य भदौको समय, लामो समयसम्मको झरी भर्खर भर्खरै थामिएको थियो। बिहानैदेखि टन्टलापुर घाम लागिरहेको थियो, एउटा सानो झोला बोकेको थिएँ, तर त्यसमा हालेको केही होइन, एक दिनका लागि चाहिएको नै के थियो र। अझ बसपार पुग्ने बित्तिकै फर्किने टिकट पनि लिइहालौँ कि भन्ने लागेको थियो, तर त्यो काम त्यति भरिलो लागेन। पहिला ससुराबालाई भेट्ने अनि जे गर्नु छ त्यसपछि गरौँला भन्ने भयो।
गरीब की इच्छा पूर्ण कर दो, तुम तो गरीब
न। धेरै समयपछि नयाँ बानेश्वरको दर्शन भएको थियो, केही फरक थिएन बानेश्वर, सिधै सायाको घरतर्फ लाग्दै थिए। बिहान ब्रस पनि गर्न पाइया होइन, ब्रस बोकेर हिँडेको पनि थिइनँ। एक दिनलाई के भन्ने भन्ने लागेर ठ्याक्कै उति बेला साया र म भेटिने छुटिने ठाउँमा पुगेपछि यो कुराको होस आयो। पहिलोपल्ट सायाको बासित औपचारिक भेट हुँदै थियो, औपचारिक अझ त्यहाँमाथि उनकै छोरी माग्ने उमा जाँदै थिए। यस्तो मौकामा जान लायकको हुलिया मेरो थियो जस्तो लागेन। कमसेकम दारी काट्नु पर्यो भनेर राम पान भण्डारसँगै जोडिएको सेलुनमा छिरे, दारी बनाइसकेर कपाल पनि मिलाएँ, कमसेकम मुहार ठिकठाक बनाएँ, बाँकी रह्यो नमाजिएका दाँत। बुढाको मुखैमा मुख जोतेर बोल्नुपर्ने हो र बुढालाई घरिघरि निच्च दाँत देखाइरहनु पर्ने पनि होइन, म ससुरालीतर्फ लागे। मन डुकडुक गरिरहेको थियो, के होला? ससुराको अगाडि बोल्न सकिएला नसकिएला, कस्तो रियाक्ट गर्ने? म पूरै अलमलिएको थिएँ। सायाको घर छिरे, एकदमै डर लागिरहेको थियो। त्यतिको डर जीवनको कुनै परीक्षा कुनै रिजल्टमा पनि लागेको थिएन। प्रेम कति भयानक कुरा रहेछ, जति मजा दिन्छ त्योभन्दा कम डर पनि दिँदैन। जुन तहको सन्तुष्टि दिन्छ, अलिकति बिग्रियो भने त्यो सन्तुष्टिको ब्याजसहित असुल गर्छ। घन्टी बजाएँ, काटीकुटी सायाको अनुहार भएको एउटी अद्वैंसी महिलाले ढोका खोलिन्। सायाकी आमा। मैले आफ्नो परिचय दिएँ, उनले घरभित्र निम्त्याइन्। मलाई ड्रइङ रूमको सोफामा बस्ने निर्देशन दिएर सासूआमा ससुरा बाजेलाई बोलाउन गइन्। अघि घन्टी बजाउँदा भन्दा अहिले मनभित्रको डर केही घटिसकेको थियो। बढी मानको त्यस ड्रइङ रूममा म भित्ताका अमूर्त चित्र हेर्दै बसेँ। एकजना आई मैले चिया ल्याएर टेबलमा राखिदिएँ। चियाको दुई सिप मात्र लिएको थिएँ। सायाका बा अघिल्तिर उपस्थित भए, नमस्ते गरेर अलिकति हाँसेँ। नमाजिएका दाँत देखिने हुन् कि भन्ने कुरामा अलिक सतर्क रहँदै एकछिनमा ससुराबाका लागि पनि टेबलमा चिया आइपुग्यो। कुरा कहाँदेखि उक्काउनु, सुरुमा के भन्नु, दिमागमा पटक्कै केही सुझेन। घुमाई फुराई कुरा गर्न नआउने, फ्याट्टा कुरा भन्न नसक्ने। एकछिन त कुरे, बुढाले नै सुरु गर्लान् कि भन्दै, तर बुढा मरिगए केही बोलेनन्, अनि मलाई नै बोल्न कर लाग्यो। चियाको अन्तिम सिप लिइसकेर कप टेबलमा राखे अनि भने, हजुर, सायाले सायद मेरो बारे केही भनेकी थिए होली। अन्यत्री ध्यान दिइरहेका ससुराबाले मतिर हेर्ने कष्ट उठाए। भनेकी थिए, उनले भने, घर कहाँ रे तपाईँको? मैले बताएँ। उनले मेरो बुबा आमा, घर परिवार, पारिवारिक इतिहास, पृष्ठभूमि अनि मेरो जागिर आदिका विषयमा सोधे। बुढाले आफूलाई महत्व दिउन् भन्ने हेतुले म आफू धनगढीदेखि केवल उनलाई भेट्न आएको कुरा पनि बताइरहेको थिएँ। तर किन हो, बुढा मेरो यो कुरालाई व्यवस्था गरिरहेका थिए। बुढालाई यत्रो डिटेल किन बताइरहेछु भन्ने पनि लाग्यो। म बुढासित आफ्नी श्रीमतीको हात माग्न आएको छु। यसर्थमा बुढाले मलाई ज्वाइँ साप भन्दै मेरो मेजमान गर्नुपर्ने हो। तर म उल्टै चोर झैँ डराइ डराइ बोलिरहेको थिएँ। एक एक प्रश्नको उत्तर अदालतमा कैदीले बयान दिए झैँ दिइरहेको थिएँ। म त त्यहाँ सोफामा बस्दा पनि सोफा लस्केर बिग्रिन्छ कि झैँ बडो सरक्क भएर बसिरहेको थिएँ। सम्पूर्ण बयान दिइसकेपछि फैसलाको पालो आयो, अलिक सतर्क भएँ। बुढाले 8-10 सेकेन्डको गम्भीर पज लिए अनि मतिर एकदमै ध्यान दिएर हेर्दै भने, सायाले केही कुरा त पहिले यहीँ हुँदा पनि नगरेकी होइन, तर हाम्रोमा त्यस्तो चल्दैन, अन्तै प्रयास गर्नु। म यति मात्र भन्न सक्छु, यो सम्भव छैन। म खङ्गरङ्गै भएँ, शरीर पुरै डिहाइड्रेट जस्तो भयो। धनगढीदेखि यति लामो यात्रा, बुढाको यस्तै कुरा सुन्न आएको रहेछु। फेरि बुढाको भनाइअनुसार हाम्रोमा त्यस्तो चल्दैन अरे, कस्तो के चल्दैन? मलाई बुढालाई सोध्न मन थियो तर सकिनँ। एक किसिमले यसो भन्दा पनि हुन्छ, मैले बुढाको आशय बुझिसकेको थिएँ। त्यसै भावुन्न भएर आयो, मस्तिष्क शून्य प्राय भएको थियो। के गर्नु के नगर्नु भएको थिएँ। बुढासँग रिस पनि उठिरहेको थियो। बुढाका कुराले रिसले यति चुर भए कि साथमा त्यो बिहा दर्ता गरिएको पेपर हुँदो हो त त्यसको फोटोकपी तिनकै मुखमा फालिदिँदो हो। एकपल्ट कारण पनि सोध्न मन लागिरहेको थियो, तर कारण मलाई थाहा नभएको पनि होइन। उनीहरूको नजरमा बाहुन हुनु नै सायद मेरो सबभन्दा ठूलो कमजोरी हुनुपर्छ। दुनियाँ आधुनिकीकरण भइरहेको बेला यो कुरामा नेपाल सधैँ हजुरबुबाको पालाभन्दा एक पाइला पनि अगाडि बढ्न नसक्ने भयो। बुढा र मेरा अन्तिम सम्वाद सुन्ने बेला सायाकी आमा र काम गर्ने महिला पनि ड्रइङ रूमको एउटा कुनामा थिए। एकपल्ट सायाकी आमासँग पनि केही भन्न मन लागेको थियो। वास्तवमा उसकी आमामा म त्यति बेला अलिकति छोरीको अंश पनि देखिरहेको थिएँ। मेरी सायाकी आमा, उस्तै अनुहार, सायद मन पनि उसकै जस्तो थियो कि भन्ने एउटा झिनो आश मनभित्र कता कता विद्यमान रहेछ। तर सङ्कोचले मैले त्यसो गर्न सकिनँ। त्यति बेला केही रिस सायाप्रति पनि उठेको थियो। मलाई यत्रो लामो यात्रा गर्न लगाएर उसले आफ्नो पिताको यस्तो निराशाजनक व्यवहार देखाउन पठाई, म बाटोमा मान्छेहरूको भीड़ले हेर्ने रमिते चाहिँ भएको महसुस गर्न थाले। गरीब बुढाले आफ्नो डिसिजन सुनाइसकेपछि एकपल्ट अब हाम्रो भेटघाटको औचित्य सकियो भन्ने भावको हेराई मतिर फ्याँके। मैले बुझिहालेँ त्यहाँबाट उठेर जानुबाहेक मसँग विकल्प थिएन। त्यत्रो टाढाबाट आएको मान्छेलाई उनीहरूले खानाको अफर गर्नसम्म जरुरी ठानेन। उता कुनामा उभिएकी सायकी आमा र काम गर्ने आइमे भने केही सहानुभूतिको हेराले हेरिरहेका थिए मलाई। सायद सायाले मसितको सम्बन्धबारे उनीहरूसित पनि केही सेयर गरेकी हुँदियो। हिँड्ने बेला उनीहरूलाई नमस्ते गरेर हिँडे। बिहानको 11 बजिसकेको थियो। बेलुकी गाडी रोक्दा चाउचाउ मात्र खाएको थिएँ। केही अगाडि भातको तिर्सना लागेको थियो तर बुढाको कुराले केही खान मन नलाग्ने भइसकेको थियो। कतै कसैको घरमा पस्न मन लागेन। नयाँ भानेश्वर आफ्नो पुरानो ठाउँ कोही परिचित भेटिएला कि भनेर त्रस्त भएँ। छिटछिटो भागेजे गरी बस पार्कतर्फ गएँ। 1 बजेको टिकट काटेर पुनः फर्किएँ धनगढी। जबसम्म सायाको साथ थियो म ढुक्क थिएँ। दयामान साक्यले पो आफ्नो छोरी दिने दया गर्न सकेनन् त। तर उसकी छोरी त सम्पूर्ण रूपमा मेरी भइसकेकी थिए। तन र मन दुवैले हामी भौगोलिक दूरीबाट आक्रान्त थियौं तर हाम्रो आत्मा आपसमा खप्किएको थियो। त्यो अवस्थाको हाम्रो अलग्याई प्रेमको एउटा अति साधारण परीक्षा मात्र थियो। तर हामी जति टाढा भएका थियौं मलाई लाग्छ त्यति नै आत्मीय भएका थियौं, त्यति नै प्रेम गर्ने भएका थियौं। समग्रमा त्यो भौगोलिक दूरीले हाम्रो आत्मिक दूरी स्वात्तै घटाइदिएको थियो। एउटाको ज्वरो नउखेली अर्कोको ओखती लाग्दैन रे। हामी आपसमा छुन पाउँदैनौँ, भोग्न पाउँदैनौँ तर हामी भित्रको प्रेम त्यो कति धेरै महसुस गर्न पाइरहेका छौँ। त्यसको मजा नै बेग्लै छोयो भोग्यो अनि सकियो। यसरी निमेषभर झिलिक्क बलेर निभि जाने प्रकाश जस्तो प्रेमको के अर्थ। तर हामी हाम्रो आत्मिक समागम पछिको देदीप्यमान आभामा तारापुञ्ज चाहिँ उद्भासित भएका थियौँ न कि तिहारमा 81 बलेर निभि जाने झिरझिरे चाहिँ। सायाको घरबाट फर्किँदा म धेरै निराश थिएँ। सायालाई फोन गर्न मन लाग्यो। साइबर छिरेर उसलाई फोन आने, उसको पितासँग भएको सम्पूर्ण सम्वाद सुनाए अनि आफूलाई गरिएको व्यवहार आदिबारे पनि भने। यो दोस्रो अलिक बढाइ चढाइ नै सुनाएको थिएँ सक्दो उसको सहानुभूति पाउनका लागि। उसै पनि त्यो बेला मलाई सहानुभूतिको सक्दो खाँचो थियो। कोही आफूलाई सम्झाउने मान्छे भइदिए हुन्थ्यो जस्तो लागिरहेको थियो। पहिलो कुराका लागि सायाको प्रतिक्रिया थियो। पिताको त्यस किसिमको व्यवहार स्वाभाविक र अपेक्षित थियो। अपेक्षित थियो त किन मलाई दुःख दियो। वास्तवमा मैले अनावश्यक दुःख पाएको थिएँ। पैसाको समयको र ऊर्जाको अनावश्यक व्यय भएको थियो। त्योभन्दा पनि ठूलो व्यय भएको थियो मानसिक स्थिरताको। एउटा निश्चित आकार र अवस्थामा अवस्थित शान्त पोखरी चाहिँ मेरो मानसिकता दयामान साक्यको व्यवहारको कम्पनद्वारा छ्याल्ल ब्याल्ल भएको थियो। मेरो चित्त दुखाइको प्रतिक्रियामा साया बोली, यो आग्रह बुबाको थियो। धनगढीको मान्छेलाई काठमाडौँ झिकाएर अपमान गर्ने बुढाको उद्देश्य मलाई झोक चलिरहेको थियो। कति घटिया सोच तिम्रो बाको। बाउको रिस छोरीमाथि पोखिरहेको थिएँ म। ऊ पनि आफ्नो पिताको रिस पोखेकोमा उत्तेजित हुन लागे। तिम्रो बाउले मलाई त्यस्तो व्यवहार गर्नुहुने, मैले भने मैले केही भन्नै नहुने। बाउलाई नै पोख्नु नि रिस, उसले भने मलाई पोखेर के फाइदा। म चुप लागेँ। यहाँ आएर उसित थप सन्किने ठाउँ भेटिनँ। उसको बाउसँग नै रिस पोख्न सके भए उसलाई किन यी सब भनिरहन्थे होला। अनि फोन राखेर उसित बिदा भए। बिदा पनि त्यत्तिकै बसलाई कुनै निष्कर्षमा नै नपुर्याइदिए। बाँकी फेसबुक र स्काइपमा भेट्ने बाचा गर्दै त्यसपछि निकै दिन सायासित सम्पर्क हुन सकेन। न उसको फोन आयो, न अनलाइनमा देखा परे। एक दिन आफैले फोन गर्ने प्रयास गरे तर फोन लागेन। फेसबुकमा मेसेज पठाए, निकै दिन रेस्पोन्स आएन। चिन्ता लागिरह्यो। वास्ता नगरुन्जेल केही थिएन तर वास्ता गर्न थालेपछि झन् वास्ता भयो। एकछिनमा फोनमा कुरा गरे, फेसबुकमा रिप्लाई नआए पनि मेसेज भने पठाइरहे तर उताबाट टसको मस भएन। कार्यक्रम श्रुति सम्वेकमा अहिले तपाईँले सुनिरहेको वाचन सुबिन भट्टराईको उपन्यास समर लभको वाचन हो। यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेकमा पुनः स्वागत छ। तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै कञ्चनपुरको रेडियो राष्ट्रिय, कालीकोटको रेडियो नयाँ कर्णाली, जुम्लाको रेडियो कर्णाली, हुम्लाको रेडियो कैलाश, बैतडीको रेडियो सुनचेर, दार्चुलाको नयाँ नेपाल एफएम, दार्चुला एफएम र रेडियो मल्लिकार्जुन, सुर्खेतको बुलबुल एफएम, कैलाली टिकापुर र गुलरियाको फुलबारी एफएम, कैलाली एफएम, कैलालीको रेडियो अपी, दैलेखको दुर्वतारा एफएम, जाजरकोटको रेडियो हाम्रो पाइला, अछामको रेडियो रामा रोशन, सल्यानको रेडियो राप्ती, बाँकेको रेडियो कोहलपुर, नेपालगंजको रेडियो बागेश्वरी, वस्तुको रेडियो बुद्ध आवाज, गुल्मीको रेडियो रेसुङ्गा, बुटबलको रेडियो रिपब्लिक, दाङको रेडियो मध्यपश्चिम, रेडियो प्रकृति एफएम र नयाँ युग एफएम, रेडियो प्युठान, बागलुङको रेडियो सार्थी एफएम र गलकोट एफएम, गोर्खाको गोरखकाली एफएम, तनहुँको रेडियो भानुभक्त, रेडियो ढोरबाराही, रेडियो बन्दीपुर र स्मार्ट एफएमबाट कार्यक्रम श्रुति सम्वेक सुनिरहनु भएको छ। पोखराको रेडियो तरंग, पाल्पाको पश्चिमाञ्चल एफएम र रेडियो रामपुर, रूकुमको रेडियो सिस्ने, फलेवासको रेडियो पर्वत, चितवनको रेडियो अर्पण, रेडियो त्रिवेणी र रेडियो चितवनबाट पनि श्रुति सम्वेक सुनिरहनु भएको छ। त्यसै गरी मकवानपुरको हेरौँडा एफएम, काभ्रेको रेडियो सेफर्ड, नुवाकोटको रेडियो त्रिशुली र रेडियो जाल्पा, दोलखा जिरीको रेडियो हिमाली, रामेछापको रेडियो तीनलाल, रौतहटको नुनथर एफएम, सर्लाहीको रेडियो एकता, मुक्तेश्वर एफएम र ढुकढुकी एफएम, खोटाङको हलेसी एफएम, सिन्धुलीको रेडियो सहारा, रेडियो बर्दिवास, जनकपुर एफएम, भोजपुरको रेडियो चोमलुङमा एफएम, रेडियो तेह्रथुम, उदयपुरको रेडियो त्रियुगा, सोलुखुम्बुको शिखर एफएम, धरानको विजयपुर एफएम, मोरङको रेडियो सुनाखरी, विराटनगरको रेडियो पूर्वेली आवाज, झापाको एफएम मेची ट्युन्स र बिर्ता एफएम, रेडियो ताप्लेजुङ र इलाम एफएमबाट पनि एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकमा हामी आज सुबिन भट्टराईको उपन्यास समरलभको वाचन सुनिरहेका छौं। अब यसको बाँकी अंश वाचन सुनौ। भित्रको छटपटी झन्झन बढ्न थाल्यो। के गर्नु, कहाँबाट उसित सम्पर्क गर्नु? ओस्लोमा बस्नेहरू कसैको नम्बर मसित थिएन, भए निसन्देह म सम्पर्क गरिहाल्थेँ। प्रत्येकपल्ट फेसबुक खोल्न साथ मेसेज इनबक्समा ध्यान जान्थ्यो, तर त्यो कमसेकम मैले चाहेको कुनै पनि पलमा रातो टिलिक्क भएर बोलेको थिएन। यसै पिरोलिरहेँ, दिमागमा एउटा व्यस्त रङ्गशाला अवतरित भएको थियो विचारहरूको। उसको प्रोफाइल हेर्थेँ, उसको वाल हेर्थेँ, ती कैयौं दिनदेखि निष्क्रिय चाहिँ देखिन्थे। हामी पहिले तीन दिनभन्दा बढी सम्पर्कविहीन कहिले भएका थिएनौँ, अहिले 10 दिन भइसकेको थियो। कहाँ गई साया, के भयो उसलाई? राति पनि निद्रामा तर्सिन लागे म। सपनाको कुरामा विश्वास गर्ने कोटीको मान्छे म भइदिएको भए मेरो चिन्ता आज कैयौं गुना हुन सक्थ्यो। अफिसमा काम गर्ने जागर चल्न छोडेको थियो, खाली मोबाइल हातमा लिएर बसिरहेको हुन्थे। उसलाई फोन गर्थे, उसको फोन आउने आश गर्थे। कस्तो छटपटी, प्रत्येकचोटि मोबाइलमा फोन बज्दा उसको आश रहन्थ्यो। केही नलागेर साइबरतिर गएर पनि फोन आने, तर उसको कुनै पत्तो लागेन। एकपल्ट उसको घरमा पनि फोन गर्न मन लाग्यो, तर डराए। अन्ततः मन थाम्नै सकिन, रातको समय थियो। उसको घरको ल्यान्डलाइनमा फोन गरे, सायद फोन उठाउने दयामान साकी थिए। मैले हेलो गर्न साथ उनले सोधे, को बोलेको? मलाई कुनै हालतमा आफ्नो परिचय दिन मन लागेन, मेरो परिचय उनलाई ठिक नलाग्ने, उनलाई मेरो परिचय नरुच्नु मलाई पनि ठिक नलाग्ने। यस्ता बेठिक्का भद्रगोल चाहिँ हाम्रो सम्बन्धका बावजुद पनि मैले उनलाई फोन गर्ने दुस्साहस गरेको थिएँ। यही त हो प्रेम, के गराउँछ के। र मैले फ्याट फोन काटे, सायद मेरो इगो हावी भएको हुँदो, तर अरू पनि अप्सन हुन सक्थे, म सोच्न लागे। मलाई मेरो प्रेमले एक थोक अर्को थोक गर्न लगायो। त्यो उचितको सम्पर्क हुन नसकेको 12 दिन थियो। अफिसमा थिएँ म, केही दिनदेखि यसै कमजोर फिल गरिरहेको थिएँ। 3 वर्षको प्रेम यात्रामा नआएको विचलन यसपालि आएको थियो, यसैले मभित्र ऊर्जा क्रमशः क्षय हुँदै गइरहेको थियो। आफ्नो क्याबिनमा बसिरहँदा मैले झ्यालबाट कराएर एकपल्ट सुस्मितालाई बोलाएँ। ऊ मसित लजाउन छाडिसकेकी थिए, त्यसैले उचितको सम्बन्ध अलिक सहज भइसकेको थियो। अफिसबाट घर फर्किँदा कहिलेकाहीँ सँगसँगै पनि हुन्थ्यौँ हामी। कहिलेकाहीँ ऊ आफ्नो घरमा लुगा सुकाउन आउँदा म उसलाई आफू बसेको घरको टेरेसबाट देखिरहेको हुन्थेँ। एकपल्ट हाँस्थे अनि हालचाल सोध्थे। यत्तिकै सम्बन्धका आधारमा मैले उसको सहयोग लिन आँटेको थिएँ। ऊ मेरो क्याबिनमा आइसकेपछि मैले भने, एउटा सहयोग गराए सुस्मिता। के सहयोग सर? ऊ धेरै नै आश्चर्यचकित भएकी थिए। कहिल्यै कुनै सहयोग नमागेको हाकिमले के सहयोग माग्न लागेको होला? यो कुरा वास्तवमै आश्चर्य र कुतूहल जगाउने किसिमकै त थियो, कमसेकम उसका लागि। एक ठाउँमा फोन गरेर केही कुरा सोध्नु पर्यो, मैले भने गर्छौ। मैले आफूलाई परेको सबै समस्या एक्सप्लेन गरिदिए। उसले मलाई सहयोग गर्ने दृढता देखाए। मैले उसलाई दिव्याको नाउँबाट सहायको घरमा फोन आन लगाएँ र सहायको हालखबरबारे सोध्न लगाएँ। कुरो पत्ता लाग्यो, साया लन्डन गएकी रहेछ। लन्डनमा उसकी दिदी बस्थिन्, काकाकी छोरी। यो दिदीवाला जानकारी मलाई पहिल्यैदेखि थियो, उसैले भनेकी थिए। तर त्यो थाहा पाएर पनि मेरो मनको चिन्ता अझै घटेन। मलाई भनेर किन गएन ऊ? हरेक सानाभन्दा साना कुरा भनेर वा सोधेर मात्र गर्ने बानी भएकी उसले मलाई यत्रो ठूलो कुरा किन सुनाइन? सहयोगको लागि सुस्मितालाई धन्यवाद दिएँ। ऊ मेरो काम गर्न पाएकोमा आफू पनि धन्य भएको बताएर मेरो क्याबिनबाट निक्लेर गई। मेरो दिमाग फेरि व्यस्त रहन थाल्यो। किन ऊ मलाई जानकारी नदिए लन्डन हिँडी? त्यो काठमाडौँबाट उसले फोन गरेर उसको बाउबारे पोखेको रिस्ने मुख्य कारण हो कि भन्ने पनि लाग्यो। तर त्यो ठूलो इस्यु थिएन। ऊ रिसाएकी भए पनि पहिला फोन काट्ने त मै थिएँ। मैले कुनै कारण सोच्न सकेको थिइनँ। हरेक दिन उसलाई फेसबुकमा खोज्ने काम निरन्तर भइरह्यो, तर ऊ भेटिएन। पन्ध्रौं दिन ऊ अनलाइनमा देखी, नयाँ प्रोफाइल पिक्चरका साथ। कुनै समुद्री किनारामा बसेर सेतो हाफ प्यान्ट र स्काई ब्लू स्लिभलेस लगाएकी थिए अनि अनुहारमा कालो चस्मा। मैले भने, हाई। निकै बेरपछि रिप्लाई गरे उसले। कहाँ गएकी थियो यतिका दिन? थाहा नपाए चाहिँ सोधे। लन्डन, यति मात्र लेखियो उसले। मसित रिसाए कि? उसको व्यवहार देखेर एकपल्ट यो सोध्नु जरुरी ठाने। के का लागि? उसले उल्टे प्रति प्रश्न गरे। नभए किन मलाई एकपल्ट पनि नभनी गएकी त? यो वार्तालापमा उसले प्रयोग गरेका शब्दका गुण र परिमाणका आधारमा मैले यो सोध्नु वाञ्छनीय थियो। समग्रमा भनौँ न, उसले प्रयोग गरेका प्रत्येक शब्दबाट नमिठो गन्ध आइरहेको थियो। इन्फर्म गर्नु भ्याइन, त्यही नमिठो गन्ध अझ व्याप्त थियो। कसरी बोलिरहेकी थियो? कुन तरिका हो यो? के भयो उसलाई? यावत प्रश्नले मलाई पोल्न थालिसकेको थियो। ऊ 15 दिन हराएपछि भेटिएकी थिए, खुसी लाग्नुपर्ने हो नि, तर म झन् चलिरहेको थिएँ। एकपल्ट टाइप गरेर सोधेँ, बिजी? रिप्लाई आयो, या एकछिन आई। म उसको प्रोफाइल हेर्न लागेँ। लन्डन भ्रमणबाट 28 फोटो एल्बम बनाएर राखेकी रहेछ। प्रत्येक फोटो हेर्दै लाइक र कमेन्ट गर्दै जान थालेँ। दिदी बिनाजु र 5-6 वर्षको बच्चा, सायद उनीहरूको सन्तान हुँदो सहितका फोटो थिए। ती लगभग हेरिसक्न आँटेको थिए। सायाको मेसेज आयो, ल भन के भनौ? लेखेँ, तिमी चेन्ज भइछौ साया, द वर्ल्ड इज डाइनामिक, सब कुरा चेन्ज हुन्छन्। यस्तो रिप्लाई आयो, कुनै अर्थमा लिएर आयो म जान्दिनँ। अनि केही फर्मल कुरा गरेँ, जस्तो यात्रा कस्तो रह्यो, एक्जाम कहिले छ, मलाई मिस गरिनौ? अरू त ठिकठाक उत्तर दिए, तर मेरो अन्तिम प्रश्नको अलिक टेढो उत्तर दिए। त्यो उसको प्रति प्रश्न थियो। उसले लेखेकी थिए, तिमीलाई के लाग्छ? उसको मनभित्रको कुरा म कसरी गेस गरौँ? त्यसैले सिधै लेखिदिएँ, मलाई लाग्दैन कि तिमीले मलाई मिस गर्यौ। अलिअलि गरे भन्न, 3 वर्षको प्रेमको धर्मलाई उसले यति भनेर अलिकति जोगाइदिए। यत्तिको पनि अपेक्षा थिएन ऊबाट। कमसेकम जुन भागभङ्गी उसका शब्दहरूले त्यस क्षण दर्शाइरहेका थिए। धन्न, मैले टाइप गरेर पठाएँ, अहिले म गएँ, काम छ। अनि मैले बाई लेखेर पठाएपछि ऊ अफलाइन बाई, बाई पनि नभनी फोन ठ्याप्पै गर्न छाडी। कहिलेकाहीँ फोन गरेर स्काइपमा आउन भन्थे, त्यो उसले भन्न छाडेकी थिए। म नै जान्ने भएर महँगै भए पनि फोन गर्न थालेको थिएँ। ऊ एकदम फर्मल कुरा गर्थे, त्यस्तो मरिहत्ती गर्ने मान्छे के भयो यो अचानक? सोधेको पनि भयो, के भयो साया तिमीलाई, मैले केही गल्ती गरेँ? त्यस्तो केही होइन, एकदम कम शब्दमा मेरो प्रश्नहरूको उत्तर दिएर पठाउँथे, अब्जेक्टिभ क्वेसनको उत्तर दिए जस्तो। एक दिन सिधै भन्थे, आजकल तिमीले मलाई प्रेम गर्न छाड्यौ साया। त्यस्तो केही होइन, उसले जाने यही रहेछ। तिमी कोसँग कुरा गरिरहेछौ साया थाहा छ? मलाई झनक्करी छुटिसकेको थियो। के भनेको? उसले सोधी। म तिम्रो श्रीमान हो साया, कि बिर्सियौ? यो अपरिचितलाई त्यस्तो व्यवहार किन गर्यो तिमीले? ऊ केही बोलिन। सधैँ अनलाइन हुँदा उसलाई बोलाउने पहिला म नै हुन्थे, तर त्यस दिन बोलिनँ, कुरिरहेँ। आधा घण्टासम्म पनि उसले मसित बोल्नु जरुरी छाडिन, यतिसम्म कि निष्ठुरी भएपछि अब प्रत्येक मिनट जब उसले च्याट सुरु गर्ले कि भन्ने आशमा म कुरिरहेँ। 8-10 जना साथीहरूसित च्याटिङ सिद्धाएँ, तर ऊ बोलिनँ। म यसै जलिरहेँ, के गर्नु कसो गर्नु भइरह्यो। उसको प्रोफाइलमा गएँ, केही चेन्ज गर्ने भएपछि उसले आफ्नो फ्रेन्ड लिस्ट हाइड गरेकी थिए। आधा घण्टासम्म पनि उसले बोल्ने सुरचार नगरेको चाल पाएर त्यस दिनको च्याट पनि मैले नै सुरु गरेँ। आज केही फाइनल कुरा गर्छु भन्ने लागेको थियो, आखिर सधैँभरि यसरी नै भुटपुटिएर त सम्भव छैन। सुमालिनहरूले आकाशमा उडिरहेको हेलिकप्टरबाट चामल र चिउराको आश गरे झैं म उसको मेसेजको आश गर्थेँ। साया तिम्रो मनमा के चलिरहेछ भन। त्यस्तो केही होइन। के त, आज न्यू खोज्न मन लागिरहेको थियो उसँग। थप अर्को मेसेज लेखी पठाएँ, स्पष्ट भन साया म के गरौँ। त्यसपछि ऊ अफलाइन भए। भोलिपल्ट बिहान इनबक्समा देखेँ उसले एउटा मेसेज पठाएकी थिए। लेखिएको थियो, तिमी बाबाले भनेको मान अतीत, अरू कोही खोज। यो किसिमको प्रतिक्रियाको छनक दिइसकेकी थिए। यसपालि कुरो नचपाई स्पष्ट भनिदिएकी थिए। एक किसिमले आनन्द भयो, रोगको डायग्नोसिस भए झैं। तर कस्तो रोग? त्यो कस्तो रोग? त्यो आफ्नै ठाउँमा थियो। लेखे, एउटा अन्तिम गुण लगाऊ साया, कारण बताऊ। यसको रिप्लाई दिउँसोतिर आयो, कारण म केही पनि दिन सक्दिनँ। बेलुकी ऊ अनलाइन भेटी, कतिखेर सोध्नु जस्तो भइरहेको थियो। सोधेँ कि 3 वर्षदेखिको हाम्रो प्रेम र बिहा कुनै कारण बिनाको प्रसङ्गका लागि म बिर्सिदिऊ। कारण भनेर पनि के गर्छौ तिमी? थप बहस गर्न खोज्लाउ, मलाई कन्भिन्स गर्न खोज्लाउ, सम्भव छैन त्यो। सक्दिनँ होला साया, तिमीलाई बिर्सन म सक्दिनँ। यो टाइप गर्दा मेरो आँखाबाट तरक्क आँसु झरे। झल्झली सम्झिन लागे पुराना दिनहरू। उसित भेट भएको पहिलो दिनदेखि बिहा गरेर उसलाई दिल्ली छोड्न जाँदासम्मका घटना दोहोरिरह्यो दिमागमा। सिडी यसका दिनहरू एक एक गर्दै मस्तिष्कमा ओर्न थालेका थिए। बानेश्वरमा भेटेका दिनहरू, एक्जाममा गरेको कम्बाइन स्टडी, उसको घरको पार्टी, कहाँ कहाँ सँगसँगै भएनौ हामी। काठमाडौँ बसुन्जेल ऊ जाबो एउटा रूमाल पनि एक्लै गएर किन्दिन थिए। जता गए पनि उसलाई मेरो साथ चाहिन्थ्यो। म पनि त्यस्तै आसक्त भइसकेको थिएँ उप्रति, तर अलिकति दूरी हुँदैमा यो के भनी प्रयास गर, एक दुई दिन हो बानी पार्छौ। सजिलै भन्न सके कि बानी पार्छौ। बानी त मलाई उसको परेको थियो, अब छोडाउनु थियो। कसरी? मन एक तमासको हुन थाल्यो। अन्तिम मेसेज उसलाई पठाएँ, साया बानी एउटा कुराको मात्र छ, तिम्रो। यति बुझ, यो बानी सायद म मरेरै मात्र छुटाउन सकौँला। बिदा, आफ्नो ख्याल गर्नु, लभ यु साया, तिमीलाई खुब मिस गर्नेछु। त्यसपछि मैले आफ्नो फेसबुक एकाउन्ट डिएक्टिभेट गरिदिएँ। तिमीलाई नसम्झेको कुनै छिन छैन, तिमीलाई नसम्झेको कुनै छिन छैन, खसालेर आँसु नरहेको दिन छैन मेरी साया। तिमीलाई थाहा छैन आजकल मेरो रुनुको कुनै सिमाना नै छैन। यति धेरै किन रोइरहेछु? किन लोग्ने मान्छे हुनुको धर्म छाड्दैछु म? थाहा छ रोएर पाउनु केही छैन, रोएर चाहेको कुरा पाइने भए संसार आँसुमा उहिले डुबिसक्थ्यो। हो साया, आजकल म धेरै रुन थालेको छु। कहिलेकाहीँ लाग्छ नवजात शिशु रूपमा पनि म जति रुँदैनन् होला, अनि उनीहरूको रुवाई र मेरो रुवाईमा के फरक छ? उनीहरू चिच्याएर रुन्छन्, म चुपचाप रुन्छु। जुन दिनदेखि आफ्नो फेसबुक एकाउन्ट डिएक्टिभेट गरेर बसेको छु, झन्झन प्रताडित छु साया। तिमीबाट भाग्न खोजेको थिएँ, तर जब यो महसुस भयो कि तिमीसित भाग्नु आफैसित भाग्नु हो, मेरो पीडा घटेन, झन बढ्यो। आफैप्रति दृष्ट हुन नसकिँदो रहेछ, कहाँ भागौँ आफैदेखि, यी सत्यहरूलाई कहाँ मिल्काउँ, केमा छ विस्मृति। तिम्रो स्मृतिबाट मात्र पनि म हरेक क्षण असुरक्षित महसुस गरिरहेको छु, यो के? र आजकलका यी प्रताडित दिनहरू एउटा नियमितता झैं भइसकेको छ, सास फेर्नु जत्तिकै मलाई होस, चेतना, उज्यालो सब बेठिक लाग्न थालेको छ। पूर्ण होस सम्हालेर बस्न एकदम कष्टप्रद हुँदो रहेछ कमसेकम एउटा मान्छेलाई। म बुझिरहेछु साया, मान्छे किन होसलाई लात मार्ने काम गर्छन्, किन बाँच्नुसित विद्रोह गर्छन्, किन आत्महत्याको प्रयास गर्छन्, किन मान्छे मान्छे हुनुको सत्यसित डराउँछ कहिलेकाहीँ, कहिलेकाहीँ यही चेतना पनि अभिशाप चाहिँ बन्दो रहेछ। मेरी प्यारी, मेरी प्रिया, तिमीलाई कुन कुराले बुझाऊ, के चाहिँदो हो तिमीलाई बुझाउनका लागि, के भने के गरे तिमी छर्लङ्ग हुँदियौ, केही सूत्र त हुँदो, कमसेकम तिमीलाई बुझाउनु, कसरी कुन तत्त्वले तिमीलाई पगाल्न सकिँदो, कहाँ कुन संसारमा विद्यमान छ त्यो तत्त्व जसले तिम्रो हृदयको गहिराईमा स्पर्श गर्न सकियोस्। तिमी आफै भन्देऊ मेरी प्रिय, म जान्दिन, बुझ्दिन तिम्रो मनभित्रका तहमा कस्ता विचार छन्। म हर समय सोध्छु, म तिमीलाई नै सोध्न मन लागेको छ कि प्रेम महत्वपूर्ण होइन, मैले देखेको मैले जानेको संसारमा प्रेम बाहेक सब गौण छन्, तिम्रो संसार तिम्रो विचार किन मसित बेमेल, सके आलोचना गरिदियौ मेरा यी पुग्न पुच्छरका विचारप्रति, यसमा म कति व्यवहारिक छु मलाई त्यसको किञ्चित परवाह छैन, हो म निष्पट्ट अन्धो हुन थालेको छु, मलाई देख्नु वा नदेख्नुसित कुनै सरोकार छैन, म निरपेक्ष छु अरूका कुरासित, मलाई सुन्नु या सुन्नुसित सरोकार छैन, म भित्र एउटा गहिरो भाव बसेको छ, बस मैले अनुभूत गर्ने त्यति हो। तिमी आफ्नै तर्क दिएर मबाट पन्छिएकी छौ, तर तिमीले आफ्नो तर्फबाट तर्क नै के गर्न दिएकी छौ र तिमीले ठिकठाक स्पष्टीकरण दिएकी भए म आफैलाई सम्झाउँदौ, आखिर प्रेम प्राप्ति मात्र होइन भन्दै, तर यहीँनिर आएर मलाई पटक्कै चित्त बुझ्दैन साया। माने प्रेम समर्पण पनि हो, तर समर्पण के का लागि, कसका लागि, समर्पण गर्ने पनि केही आधार र व्यवस्था हुन्छन्, तर न तिमीले आफ्नो व्यवस्था ठिकठाक बताएकी छौ, न आफूलाई म कुनै कोणबाट चित्त बुझाउन समर्थ भइरहेछु। साया म कल्पन छु ती दिनहरू केवल एउटा नमिठो सपना होस्, तर अफसोस सत्यलाई त तिमीले नै घाँटी नै मठेर कतै मिर्काएकी थियौ, र यही कटु यथार्थ बेलाको बेला मलाई गोमन साँप झैं फडा उठाएर डस्न आउँछन्। र त्यो डसाई हाय, म प्रत्येक पल रक्तामे भएर घिस्रिरहेको हुन्छु, एक एक पल मानौ दम भएको छ मलाई, मेरो फोक्सो सास तान नसकेर गाँठो परेर बसेको छ, यी दिनहरू कुनै पहाड़बाट गुल्टे जस्तो, र म प्रत्येक बलड्याङ खाएपछि शरीरमा एउटा एउटा असंख्य घाउ थप्दै लड़िरहेको छु। मेरी साया, मेरी प्रिय, मेरा हरेक दिनहरू, अझ भनौ हरेक बिहानी सूर्यको आवासँगै एउटा पीड़ादायक क्षणले पोषित भएर आउँछ, र म ती क्षणहरूसित विद्रोह पनि गर्न सक्दिन, मसित अब कुनै ऊर्जा नै बाँकी छैन। जबसम्म तिम्रो साथ थियो म हरेक कुरासित विद्रोह गर्न सक्छु चाहिँ लाग्थ्यो, तर अब गलिसकेको छु, कमजोर वृद्ध चाहिँ, हरेक क्षण किन ढिलो बितिरहेछन्, उकालोमा भारी बोकेर हिँडे जस्तो, अझ भन्छु कारावासमा बसे जस्तो भइरहेछ आजकलको मेरो समय, आजकल जताततै जे चित्त पनि जे चिज पनि अनौठो अप्राकृतिक र विचित्रको लाग्न थालेको छ साया। लाग्छ संसारमा सप्तक बेठिक छ, भद्रगोल, लथालिङ्ग, छरप्रष्ट, भुइँचालो पछि भत्किएको संरचना जस्तो उराट लाग्दो। श्रुति सम्वेकमा यतिन्जेल तपाईँ सुबिन भट्टराईको उपन्यास समरलभको वाचन सुन्दै हुनुहुन्थ्यो। यो वाचनसँगै आजलाई श्रुति सम्वेकको समय सकिएको छ, अर्को साता समरलभको अर्को श्रृंखला लिएर आउनेछौ। तबसम्मका लागि प्राविधिक साथी उदय घिमिरे र म अच्युत घिमिरे बुलबुल विदा चाहन्छौ। शुभरात्रि।
दे 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 दे